यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच मन्त्री परिषदलाई पूर्णता दिने विषयमा छलफल। बागमती प्रदेशमा नेकपा एमाले छोडेर 12 जना प्रदेशसभा सदस्यहरू नवगठित नेकपा एकीकृत समाजवादी पार्टीमा। नेपालमा आज थप 1664 जनामा कोरोना संक्रमण पुष्टि। संक्रमित 20 जनाको मृत्यु। 1786 जना संक्रमण मुक्त। आज 85,000 भन्दा बढ़ीले कोरोना भाइरस विरूद्धको खोप लगाएका। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। र बंगलादेशमा 5 वर्ष अघि समलिंगी अधिकार कर्मीको हत्यामा संलग्न 6 जनालाई मृत्युदण्ड। सत्ता साझेदार दलहरू नेपाली कंग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र जसपाका शीर्ष नेताहरूबीच मन्त्री परिषदलाई पूर्णता दिने विषयमा छलफल भएको छ। प्रधानमन्त्री एवं कंग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा मन्त्री परिषद विस्तारका विषयमा छलफल भएको। बैठकमा सहभागी कंग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो। बैठकमा समसामयिक राजनीति विषयको समीक्षाका साथै सरकार संचालन लगायत विषयमा छलफल भएको उहाँले बताउनुभयो। बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, महामन्त्री खड्का लगायतका नेता सहभागी हुनुहुन्थ्यो। नेकपा एमाले बागमती प्रदेशका 12 जना प्रदेशसभा सदस्यले नवगठित नेकपा एकीकृत समाजवादीको पक्षमा शनाखत गर्नुभएको छ। बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी साक्य नेतृत्वको सरकारका सामाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनाल सहित 12 जना प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादीको पक्षमा शनाखत गर्नुभएको हो। निर्वाचन आयोगले पार्टी विभाजन भएपछि दल रोज्न दिएको समय सीमा भन्दा अगावै प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौडामा पुगेर आज प्रदेशसभाका 12 जना सदस्यहरूले एमाले छाडेर एकीकृत समाजवादी रोज्नु भएको र अन्तिमसम्म यो संख्या बढ़ने प्रदेशसभा सदस्य माधव पौडेलले जानकारी दिनुभयो। बागमती प्रदेशसभामा एमालेका 55 जना प्रदेशसभा सदस्य रहनुभएको थियो। यसै गरी सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका 10 जना प्रदेशसभा सदस्यले नवगठित नेकपा एकीकृत समाजवादीका पक्षमा शनाखत गर्नुभएको छ। आज धनगढ़ी स्थित क्षेत्रीय निर्वाचन कार्यालयमा पुगेर आन्तरिक मामिला मन्त्री पूर्णा जोशी सहित 10 जना प्रदेशसभा सदस्यले एमाले छाड्दै नेकपा एकीकृत समाजवादी पक्षमा शनाखत गर्नुभएको प्रदेशसभा सदस्य अमर साउदले बताउनुभयो। सुदूरपश्चिमको 53 सदस्यीय प्रदेशसभामा एमालेका सभामुख सहित 25 जना सदस्य रहनु भएको थियो। यस्तै लुम्बिनी प्रदेशसभाका एक सांसदले नवगठित नेकपा एकीकृत समाजवादीको पक्षमा शनाखत गर्नुभएको छ। राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समितिले राज्यले गरेका प्रतिबद्धता पूरा गर्न बाधक कानूनको पहिचान गरी संशोधन र परिमार्जन सहित घोषणा गरेका कार्ययोजनाको खाका बनाउन सरकारलाई निर्देशन दिएको छ। समितिको आजको बैठकले संरचना, सोच र दृष्टिकोणका हिसाबले दिगो विकास लक्ष्यलाई सम्बोधन गर्न बाधक विद्यमान ऐन कानूनमा संशोधन गर्न सुझाव दिएको हो। समितिमा विषय विज्ञका रूपमा संविधानसभा सदस्य खिमलाल देवकोटाले अधिकांश कानून नयाँ संविधान जारी हुनु पूर्व तर्जुमा भएकाले दिगो विकास लक्ष्य प्राप्तिमा तादाम्यता नदेखिएको मात्र नभई विकास सम्बन्धी नीति मौलिक हक कार्यान्वयनसँग समेत मेल नखाएको स्पष्ट गर्नुभयो। बैठकमा सदस्यहरूले मुलुकले विकास लक्ष्य प्राप्त गर्न संविधान र कानूनलाई विकास मैत्री बनाउन सरकार र संसदले विलम्ब गर्न नहुने विचार व्यक्त गर्नुभयो। संयुक्त राष्ट्रसंघद्वारा निर्धारित सन् 2030 सम्म दिगो लक्ष्य हासिल गर्ने तथा सुशासन सुदृढ़ गर्ने सवालमा राज्यका सम्पूर्ण संयन्त्र प्रतिबद्ध र सक्रिय रहनुपर्ने आवश्यकतामा समितिले जोड़ दिएको छ। नेपालमा आज थप 1664 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आज 9,117 नमूनाको पीसीआर परीक्षण गर्दा 1,523 जना तथा 3,105 नमूनाको एन्टिजेन परीक्षण गर्दा 141 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै कोरोना भाइरसबाट आज थप 1,786 जना संक्रमण मुक्त भएका छन्। हालसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण मुक्त हुने दर 93.9% रहेको छ। यसै गरी आज थप 20 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको कुल संख्या 10,750 पुगेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म 35,591 जना सक्रिय संक्रमित रहेका छन्, जसमध्ये 33,214 होम आइसोलेशनमा तथा 2,377 जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशनमा रहेका छन्। यस्तै आज थप 85,128 जनाले कोरोना विरूद्धको खोप लगाएका छन्। गणतन्त्र कोरिया सरकारले नेपाललाई दिने भनिएको 378 थान अक्सिजन कन्सन्ट्रेटर मध्ये आज 94 थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत पार्क चोङ सुकले स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री उमेश श्रेष्ठलाई आज ती उपकरण हस्तान्तरण गर्नुभयो। आगामी एक महिनाभित्रमा बाँकी उपकरण नेपाल सरकारलाई हस्तान्तरण गरिने कोरियाली राजदूतावासले जनाएको छ। आजै कोरियामा उच्च शिक्षा हासिल गरेका नेपालीको संगठन कोइका कानले काभ्रे पलाञ्चोक स्थित मेथिनकोट अस्पताललाई 3 थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि यूएनएफसीसीसीको पक्ष राष्ट्रको 26 सम्मेलन कोप 26 नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले तुलनात्मक रूपमा बढ़ी असर पारेको लगायत मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। विश्व तापमानमा 1 डिग्री सेल्सियस वृद्धि हुँदा नेपालको हिमाली क्षेत्रमा त्यसको असर 1.8 डिग्री तापक्रमसम्म बढ़ेको पछिल्लो अध्ययनले देखाएको छ। कोप 26 आगामी कार्तिक 15 26 गतेसम्म नोभेम्बर 1 12 संयुक्त अधिराज्यको ग्लास्गोमा हुँदैछ। सम्मेलनमा नेपालले जलवायुजन्य हानि नोक्सानी, राष्ट्रिय योगदान प्रतिबद्धता एनडीसी, प्रतिवेदन कार्यान्वयनका लागि स्रोतको खोजी, कार्बन वित्त लगायत विषयमा सशक्त आवाज उठाउने तयारी गरेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ। नेपाली कंग्रेसले 14 महाधिवेशन सम्पन्न गर्नका लागि थप 3 जिल्लाको क्रियाशील सदस्यताको सूची वेबसाइटमा सार्वजनिक गरेको छ। कंग्रेसले आज थप 3 जिल्ला गरी 56 जिल्लाको क्रियाशील सदस्यताको सूची वेबसाइटमा सार्वजनिक गरेको नेपाली कंग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ। लमजुङको मर्स्याङदी गाउँपालिका 9 एउटा घरमा आगलागी हुँदा 1 दम्पतिको मृत्यु भएको छ। आगलागी हुँदा स्थानीय 56 वर्षीय धर्मराज भण्डारी र उहाँकी श्रीमती 45 वर्षीय पशुपति भण्डारीको गैराती जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। दुवैजनाले मादक पदार्थ सेवन गरेका र चुरोट सल्काउँदा ग्यास लीक भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। काठमाण्डु महानगरपालिकाले काठमाण्डु उपत्यकाको फोहोर भोलिदेखि उठाउने भएको छ। महानगर प्रमुख विद्या सुन्दर साक्यको संयोजकत्वमा काठमाण्डुका प्रमुख जिल्लाधिकारी कालीप्रसाद रिजाल, सड़क विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षक लगायतको बैठकले फोहोर उठाउने निर्णय गरेको हो। प्रमुख साक्यले फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी महानगरको मात्रै नभई सम्पूर्णको समस्या रहेकोले त्यसको सकारात्मक समाधानका लागि सबैतिरबाट अपेक्षा गरेको बताउनुभयो। सिस्टोलसम्म जानका लागि बाटो मर्मतको काम सड़क विभागले तत्काल गर्ने निर्णय भएको पनि काठमाण्डु महानगरको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। करिब 2 हप्तादेखि उपत्यकाको फोहोर नियमित रूपमा उठ्न सकेको छैन। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ अर्यालले संचार गृहले आफ्ना संचारकर्मीको क्षमता अभिवृद्धिका लागि विषय केन्द्रित तालिम दिनुपर्ने बताउनु भएको छ। नेपाल प्रेस इन्स्टिच्यूटले आज आयोजना गरेको नेपाली पत्रकारिता तथा संचार उद्योगमा कोविड 19 पारेको असर विषयक अन्तर्क्रिया कार्यक्रममा सचिव डाक्टर अर्यालले पत्रकारका लागि बजेट मार्फत गरिएको व्यवस्था छिट्टै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा विभिन्न प्रदेशका पत्रकार महासंघका अध्यक्षहरूले पत्रकारिता तथा संचार उद्योगमा कोविड 19 पारेको असर विषयक कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो। सशस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिएकाहरूको स्थिति सार्वजनिक गरी घटनाको सत्य तथ्य जानकारी गराउन माग गरिएको छ। शान्ति सम्झौता भएको लामो समय बितिसक्दा पनि बेपत्ताको स्थिति सार्वजनिक नहुँदा आफूहरूलाई झन पीड़ा थपिएको बागलुङका बेपत्ता पारिएकाहरूको परिवारका सदस्यहरू बताउँछन्। बागलुङबाट संवाददाता कोपिला कणेलको रिपोर्ट।
सशस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्तिहरूको स्थिति यथाशीघ्र सार्वजनिक गरी घटनाको सत्य तथ्य जानकारी गराउन पीड़ित परिवारले माग गरेका छन्। वर्षेनी बेपत्ता दिवस मनाउँदै आए पनि राज्यले अहिलेसम्म बेपत्ताको स्थिति सार्वजनिक गर्न सकेको छैन। बागलुङ नगरपालिका तीनकी जसोदा शर्माले राज्य पक्षबाट बेपत्ता पारिएका आफ्ना श्रीमानको मृत्यु वा जीवित जे भए पनि सार्वजनिक गर्न माग गर्नुभयो।
मेरो श्रीमानलाई 2058 साल माघ 1 गते कालीदल गुलमा ब्यारेकबाट गिरफ्तार गरेर अहिलेसम्म पनि उहाँको अवस्था सार्वजनिक भएको छैन। उहाँको अवस्था कस्तो छ जान्न पाइराखेका छैनौ। तत्काल नेपाल सरकारले सम्पूर्ण बेपत्ताहरूको स्थिति सार्वजनिक गरोस्।
2062 सालमा तत्कालीन माओवादीबाट श्रीमती बेपत्ता बनाइएका जिल्लाको निसीखोला गाउँपालिकाका खुमलाल शर्माले आफूले सासकी लास पाउनुपर्ने बताउनुहुन्छ।
मेरो श्रीमती बेपत्ता 15-16 वर्षसम्म विभिन्न निकायमा चाहिँ आउने कुरो गर्ने गरेछु, मेरो राहत पाउने पनि भएन।
विस्तृत शान्ति सम्झौता भएको यति समय भइसक्दा पनि बेपत्ताको स्थिति सार्वजनिक नहुनु लापरवाही भएको बताउनुहुन्छ। बागलुङका विमल केसी।
मेरो छोरा 13 वर्षको गणेश केसी हो। बलपूर्वक बेपत्ता बनाइयो, अहिले यत्रो 20 वर्षसम्म आयोगहरू बने, खास काम केही गरेनन्। विस्तृत शान्ति सम्झौता भइसकेपछि पनि अहिलेसम्म जवाफदेही भएन, यो दुःखको कुरो छ।
सशस्त्र द्वन्दका क्रममा विद्रोही पक्षबाट पीड़ित बनाइएका जिल्लाको ताराखोलाका हरि सुवेदीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग बनेको 7 वर्ष हुँदा पनि बल जफती बेपत्ता पारिएका नागरिकको स्थिति सार्वजनिक नहुँदा दुःख लागेको बताउनुहुन्छ। न्यायका लागि दण्डपीडी समाजका अध्यक्ष समेत रहेका सुवेदीले राज्य र विद्रोही पक्ष गरी 25 जना बेपत्ताको सूचीमा रहेको जानकारी दिनुभयो।
हाम्रो जिल्लामा 25 जनाको लिस्ट तयार गरेका छौँ। आयोग बनेको पनि 7 वर्ष भइसक्यो, यसको उपलब्धि पनि छैन, पीड़ितहरूले न्याय पाएनन्, यसमा हामीलाई एकदम दुःख लागिराखेको छ।
दण्ड पीड़ितलाई न्याय दिलाउनका लागि विभिन्न आयोग तथा ऐन नियमहरू बने, तर पीड़ितको अवस्था भने जस्ताको तस्तै छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट।
अब रात तपाईको नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रिय युवा सेवा कोषले नेपाली भाषा साहित्यको उत्थानमा योगदान पुर्याए बापत युवा साहित्यकार महेश पौड्याल र मीन कुमारी श्रेष्ठ नवोदितलाई संयुक्त रूपमा गत वर्षको युवा मोती पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। कोषले यस वर्षको मोती पुरस्कार भने युवा साहित्यकार प्रकाश पौडेल माइला र हेम प्रभासलाई संयुक्त रूपमा प्रदान गर्ने भएको छ। यही भाद्र 22 गते मोती जयन्तीका अवसरमा आयोजना हुने समारोहमा उहाँहरूलाई पुरस्कार प्रदान गरिने राष्ट्रिय युवा सेवा कोषले जानकारी दिएको छ। राशि 50,000 रूपियाँ रहेको छ। मगर समुदायको संस्कृतिलाई प्रतिनिधित्व गर्ने कौराहा संस्कृति पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ। शिक्षा तथा रोजगारीको खोजीमा युवाहरूले गाउँ छोड्ने र विभिन्न आधुनिक तथा पश्चिमा संस्कृतिको सिको गर्ने प्रचलन बढेपछि यस्ता कला र संस्कृति लोप हुने अवस्थामा पुगेको हो। तनहुँबाट संवाददाता अशोक विश्वकर्माको रिपोर्ट।
खैजडीको तालमा तन्नेरीहरूको सामूहिक स्वर र तरुणीहरूसँगको खुट्टाको ताल मिलाउँदै कम्मर मर्काएको श्रव्य दृश्य देख्न र सुन्न यहाँका पछिल्ला पुस्तालाई मुस्किल छ। गाउँमा आकल झुकल पुग्ने युवा पुस्तामा आफ्नै संस्कृतिको सिको गर्ने चाहना नहुँदा कौराको मौलिकता लोपको संघारमा पुगेको हो। रिसिङ दुकु डाँडाका दान बहादुर आले।
रोटी पनि छैन, सबै रोटी चाहिँ हटिसक्यो, रोटी के हो भन्ने कुराहरू चाहिँ उहाँहरूलाई अलि थाहा छैन।
आदिवासी मगर समुदायमा प्रचलित रोदी र कौराहा पुस्तकका लेखक समेत रहनुभएका आले प्रविधिको विकाससँगै रोदी बस्ने चलन हराउँदा युवा पुस्ता संस्कृतिबाट विमुख हुनु परेको बताउनुहुन्छ।
गीत गाउन आउँछ, बजाउन आउँदैन, बजायो गीत गाउन आउँदैन, तालमेल मिलाउन चाहिँ गाह्रो पर्छ अहिलेका युवाहरूलाई। चार पाँचमा घर आयो, एक दिनमा के जान्ने।
बुढापाकाले कष्टपूर्ण ढंगले धान्ने काम मात्रै भएको कौराको मौलिकतालाई सांगीतिक बजारमा रेकर्ड गरिएका गीतले जोगाउन नसक्ने लोकगायक पदम थापा मगरको भनाई छ।
एउटा गाउँ घरमा नचाहिने त्यो जुन कौरा हामीले टिपिकल कौरा भनेर नचाहिन्छ, त्यो चाहिँ हरेक विधि विधानहरू हरेक चिजहरू त्यो मिलाएर गरेको हुन्छ। बजारमा जुन चाहिँ एउटा कलाकारले निकालेको गीतले चाहिँ त्यो सबै कुराहरूलाई समेट्न सक्दैन।
मगर समुदायमा प्रचलित कौराको संरक्षणका लागि राष्ट्रिय कौरा संरक्षण समिति समेत बनेको छ। मौलिकता लोप हुन थालेपछि संरक्षणका लागि समितिले विभिन्न पहलहरू गर्दै आएको छ। कौरा संरक्षण समिति नेपालका अध्यक्ष हर्क आले मगर:
मौलिक कौरा संरक्षण गर्नका लागि राष्ट्रिय सम्मेलन गरियो तनहुँको दमौलीमा, विभिन्न जिल्लामा गएर कौरा नृत्य गर्ने समूह गठन गरेका छौँ, देश विदेश सबैतिर यो संचार माध्यमबाट कौराको प्रचार प्रसार गर्ने।
ऋषिङको कोट दरबारबाट करिब 250 वर्ष अगाडि उत्पत्ति भएको कौरा संस्कृतिको जगेर्नामा देखिएको समस्याको चुरो कुरो त गाउँमा युवा युवती नै कम छन्। रेडियो नेपालका लागि अशोक विश्वकर्मा तनहु।
अविरल वर्षापछि आएको बाढ़ी र पैहराले खानेपानीको पाइप बगाउँदा नवलपरासी बर्दघाट सुस्ता पूर्वको हुप्सेकोट गाउँपालिकामा पानीको समस्या भएको छ। पैह्रोका कारण खानेपानीको मुहानमा क्षति पुगेको तथा बाढ़ीका कारण खानेपानीको करिब 2 किलोमिटर पाइप बगाएकाले खानेपानीको समस्या भएको हो। खानेपानीको समस्याले सो क्षेत्रका करिब 3,000 घरधुरीका 15,000 मानिस प्रत्यक्ष प्रभावित भएका छन्। गत आइतबारदेखि अवरूद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सड़क एकतर्फी सञ्चालनमा आएको छ। 3 दिन अघि तानसेन 8 डुम्रेमा खसेको पैह्रो हटाएपछि बाटो एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो। ठूलो पहिरो भएका कारण पहिरो हटाउन समय लागेको सड़क डिभिजन कार्यालय पाल्पाले जनाएको छ। बंगलादेशमा 5 वर्ष अघि समलिंगी अधिकार कर्मीको हत्यामा संलग्न 6 जनालाई मृत्युदण्ड दिइएको छ। बंगलादेशको एक अदालतले 2 अधिकार कर्मीको हत्यामा संलग्न प्रतिबन्धित समूहका 6 सदस्यलाई मृत्युदण्ड दिएको हो। समलिंगी अधिकार सम्बन्धी पत्रिका रूपवनका सम्पादक सुल्हाज मनान र उनका साथी महबूब रब्बीको राजधानी ढाका स्थित उनीहरूकै अपार्टमेन्टमा हत्या गरिएको थियो। चीनको भिडियो गेम नियामक निकायले 18 वर्षभन्दा मुनिका बालबालिकालाई शुक्रबार र सार्वजनिक विदाका दिन 1 घण्टा मात्र गेम खेल्न अनुमति दिएको छ। उनीहरूलाई बेलुका 8 देखि 9 बजेसम्म मात्र अनलाइन गेम खेल्न समय तोकिएको छ। सो निकायले भिडियो गेम उत्पादक कम्पनीहरूलाई पनि एक निर्देशन जारी गरी बालबालिकाहरूलाई तोकिएको समय बाहेक खेल्न नदिन भनेको छ। चिनिया संचार माध्यमले भिडियो गेम खेल्ने लतलाई अफिमको लतसँग दाँच्दै त्यसलाई निरुत्साहित गर्नुपर्ने बताउँदै आएका छन्। यसअघि विदाका दिन 3 घण्टा भिडियो गेम खेल्न अनुमति दिइएको थियो। अमेरिकाले अफगानिस्तानमा 20 वर्षदेखिको आफ्नो सैनिक उपस्थितिको विधिवत अन्त्य गरेको छ। अमेरिकी कूटनीतिक नियोगका कर्मचारीहरू भने तोकिएको समयमा काबुल छाड्न नसक्नेहरूलाई सघाउन केही समय त्यही रहनेछन्। अमेरिकी सेनाको अन्तिम टोलीले काबुल विमानस्थल छाड्न साथ तालिबानीहरूले बन्दुक पड्काएर खुशियाली मनाएका थिए। गत अगस्त 14 देखि अमेरिकी र गठबन्धन राष्ट्रहरूको आफ्ना सैनिक तथा नागरिकहरू फिर्ता लान शुरू गरेकोमा अहिलेसम्म 1,23,000 फिर्ता लगिसकिएको छ। तालिबानीहरूले पूरै अफगानिस्तान कब्जा गरेपछि अमेरिका लगायत गठबन्धन सेना फिर्ता भएका हुन्। युरोपेली संघले कोविड संक्रमण वृद्धि हुँदै जान थालेपछि अमेरिकाबाट आफ्ना सदस्य राष्ट्रहरूमा हुने भ्रमण हाललाई स्थगित गर्ने निर्णय गरेको छ। गत जाडो महिना यता युरोपमा कोविड लागेर अस्पताल भर्ना हुनेहरूको संख्या बढ़ेर पहिलो पटक दैनिक 1,00,000 पुगेको छ। कोरोना संक्रमणको पछिल्लो डेल्टा संस्करण अमेरिकाको दक्षिणी भागतिर फैलिएको र सो भाइरस निकै घातक रहेको अधिकारीहरूले बताएका छन्। युरोपेली संघ आबद्ध 27 राष्ट्रले गत जूनमा अमेरिकी नागरिकहरूमाथिको भ्रमण प्रतिबन्ध हटाएको थियो। तर अमेरिकाले भने युरोपेली राष्ट्रका नागरिकहरूको अनावश्यक रूपमा हुने अमेरिका भ्रमण रोकेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
5औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला बुधबारदेखि काठमाडौँमा शुरू हुने भएको छ। सहकार्य गरौं सफल बनौं भन्ने मूल नाराका साथ महिला उद्यमी महासंघको आयोजनामा शुरू हुन लागेको महिला उद्यमी व्यापार मेला भदौ 16 गतेदेखि 21 गतेसम्म आयोजना हुने महासंघका अध्यक्ष रीता सिंहले जानकारी दिनुभयो। मेलाका विशेष आकर्षणका रूपमा हस्तकलाका सामग्री, स्वदेश तथा विदेशका प्राकृतिक रेशाजन्य वस्तु, हाते कागजका वस्तु, काष्ठजन्य वस्तु, सजावटका सामग्री तथा विभिन्न सेवा प्रदायक संस्थाका कक्षहरू रहने महिला उद्यमी महासंघले जनाएको छ। श्रीलंकन एयरलाइन्सले मंगलबारदेखि कोलम्बो काठमाडौँ सीधा उडान शुरू गरेको छ। मंगलबार काठमाण्डु आएको जहाजमा 132 यात्रु आएका र काठमाण्डुबाट 149 यात्रु लिएर श्रीलंकन एयरको जहाज कोलम्बो फर्किएको विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीले बताउनुभयो। अब सातामा दुई दिन मंगलबार र शनिबार कोलम्बो काठमाण्डु उडान हुने विमानस्थलले जनाएको छ। काठमाण्डु कोलम्बो सीधा उडान करिब 3.5 घण्टाको हुन्छ। श्रीलंकन एयरलाइन्सले भैरहवास्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत उडान गर्ने इच्छा व्यक्त गरेको छ। रोजगारीका लागि श्रीलंका जाने नेपालीलाई लक्षित गरेर उडान शुरू गरिएको र यसले अवस्था सामान्य भएपछि पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। जुम्लामा उत्पादित स्याउ विभिन्न जिल्लामा निर्यात हुन थालेको छ। देशका विभिन्न शहरबाट जुम्ली स्याउको माग बढ़दै गएको र भदौको पहिलो सातादेखि स्याउ टिप्न शुरू भइसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपर जोन कार्यान्वयन इकाईले जनाएको छ। उत्पादित स्याउ ए बी र सी ग्रेडमा छुट्याएर ए र बी ग्रेडको स्याउ निर्यात गर्ने गरिएको स्याउ उत्पादक कृषकले बताएका छन्। जुम्ला जिल्लामा 15,000 भन्दा बढ़ी स्याउ बगैंचा रहेका र 3,800 हेक्टरमा स्याउ खेती भइरहेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ। जुम्लामा यस वर्ष व्यापारीले बगैंचामा नै पुगेर प्रति किलो 50-60 रूपियाँमा स्याउ खरिद गर्दै आएका छन्।
माफ गर्नुहोला, उहाँ हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार।
आसन्न एभरेस्ट प्रिमियर लीगको विजेताले पाउने पुरस्कार राशिमा वृद्धि गरिएको छ। असोजमा हुने प्रतियोगिताको विजेताले पाउने पुरस्कार बढ़ाएर 50,00,000 रूपियाँ पुर्याइएको छ। त्यस्तै उपविजेताले 15,00,000 रूपियाँ पाउने भएका छन्। सन् 2017 प्रतियोगिताको विजेताले 21,00,000 रूपियाँ पाउने गरेका थिए। त्यसलाई आयोजकले बढ़ाएर 25,00,000 रूपियाँ पुर्याएको थियो, तर यसपटक पुरस्कार राशिमा दोब्बर वृद्धि गरिएको छ। आयोजकले विज्ञप्ति जारी गर्दै यो पटकको विजेताले 50,00,000 र उपविजेताले 15,00,000 रूपियाँ पाउने जानकारी दिएको छ। 6 टीमको सहभागिता रहने प्रतियोगिता असोज 9 गतेदेखि 23 गतेसम्म हुनेछ। यो प्रतियोगिताका लागि विभिन्न टीमले खेलाड़ी अनुमोदनको क्रम बढ़ाएका छन्। त्यस्तै चितवन टाइगर्सले बुधबार टीमको घोषणा गर्ने बताएको छ। नेपाली क्रिकेटमा कुनै पनि प्रतियोगिताको विजेताले पाउने यो अहिलेसम्मकै ठूलो राशि हो। नेपालमा हुने फ्रेन्चाइज क्रिकेट लीगमा यसअघि सर्वाधिक पुरस्कार दिने लीग धनगढ़ी प्रिमियर लीग थियो। उसले विजेतालाई 30,00,000 र उपविजेतालाई 12,00,000 रूपियाँ दिने गरेको थियो। यता पोखरा प्रिमियर लीगले विजेतालाई 27,00,000 र उपविजेतालाई 10,00,000 रूपियाँ दिने गरेको थियो। भूटानका ब्याट्सम्यान राङजुङ मिक्यो दोर्जीले चौथो संस्करणको एभरेस्ट प्रिमियर लीग ईपीएल टी20 क्रिकेट खेल्ने भएका छन्। दोर्जीले साबिक विजेता ललितपुर फ्राइटन्सबाट ईपीएल खेल्ने भएका हुन्। ललितपुरले मंगलबार एक विज्ञप्ति निकाल्दै दोर्जीलाई अनुमोदन गरिएको जनाएको छ। दोस्रो विदेशी खेलाड़ीको रूपमा ललितपुरले दोर्जीलाई अनुमोदन गरेको हो। यसअघि इंग्ल्याण्डका क्रिकेटर एलेक्स ब्लेकलाई अनुमोदन गरेको थियो। दोर्जी ईपीएल खेल्ने पहिलो भूटानी खेलाड़ी हुन्। पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो 12 वर्षपछि इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेडमा अनुबन्धित भएका छन्। 36 वर्षीय रोनाल्डोलाई 20 मिलियन पाउण्डमा 2 वर्षको लागि म्यान्चेस्टर युनाइटेडले मंगलबार आधिकारिक रूपमा सार्वजनिक गरेको हो। रोनाल्डो सन् 2009 पछि ओल्ड ट्राफोर्ड फर्किएका हुन्। रोनाल्डोले युभेन्टसमा 3 सिजन बिताउँदा 2 सिरी एको उपाधि सहित 5 उपाधि जित्न सफल भएका थिए।
वहाँ हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर सामान्यतया बदली भई केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस। काठमाण्डुको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 19.6 डिग्री सेल्सियस, वर्षा 24 मिलीमिटर। पोखराको अधिकतम 32.2 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 23.5 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 30.6 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस, वर्षा 56.3 मिलीमिटर। र दिपालको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 24.9 मिलीमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच मन्त्री परिषदलाई पूर्णता दिने विषयमा छलफल। बागमती प्रदेशमा नेकपा एमाले छोडेर 12 प्रदेशसभा सदस्यहरू नवगठित नेकपा एकीकृत समाजवादीमा। नेपालमा आज थप 1664 जनामा कोरोना संक्रमण पुष्टि। संक्रमित 20 जनाको मृत्यु। 1786 जना संक्रमण मुक्त। आज 85,000 भन्दा बढ़ीले कोरोना भाइरस विरूद्धको खोप लगाएका। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। र बंगलादेशमा 5 वर्ष अघि समलिंगी अधिकार कर्मीको हत्यामा संलग्न 6 जनालाई मृत्युदण्ड। हवस् त साँझ 7 बजेको समाचार यति नै। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।